यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। त्रिभुवन विश्वविद्यालयमा योग्यता र क्षमताका आधारमा निष्पक्ष ढंगले डीन र क्याम्पस प्रमुखहरूको नियुक्ति गर्न उपकुलपतिलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। अपराध नियन्त्रण कानून कार्यान्वयन र विपद व्यवस्थापनमा तीनै तहका सरकार समन्वयात्मक ढंगबाट अघि बढ़नुपर्नेमा गृहमन्त्री रमेश लेखकको जोड़। बागमती नदी र आसपासका सहायक नदी एवं खोला किनारको दायाँ बायाँ थप 20 मिटर सीमा कायम गर्न सर्वोच्च अदालतको फैसला कार्यान्वयन नगर्ने गरी सरकारको पत्राचार। कार्यकाल सकिन लागेका अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा 1500 जनालाई क्षमादान र एनपीएल क्रिकेटमा जनकपुर बोल्ड्सद्वारा काठमाडौँ गुर्खाज र पोखरा एभेन्जर्सद्वारा विराटनगर किङ्स पराजित।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले साँच्चैको योग्यता र क्षमताका आधारमा विश्वविद्यालय चल्न सक्ने गरी रिक्त डीन र क्याम्पस प्रमुखहरूको नियुक्ति गर्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिनुभएको छ। त्रिभुवन विश्वविद्यालयको हिजो आयोजित सिनेट बैठकमा उपकुलपति समेत रहनुभएका प्रधानमन्त्री ओलीले विश्वविद्यालय चलाउने कामको नेतृत्व उपकुलपतिले गर्ने स्मरण गराउनुहुँदै निष्पक्ष र साँच्चैको योग्यता एवं क्षमतामा रहने गरी काम गर्न उपकुलपतिलाई आफूले भन्दै आएको बताउनुभयो। बैठकमा सिनेट सदस्यहरूले सिफारिश भइसकेका डीन र क्याम्पस प्रमुखहरूको नियुक्ति नभएको भन्ने प्रश्न उठाउनु भएपछि प्रधानमन्त्री ओलीले आगामी पुष 7 गतेभित्र नियुक्ति गरिसक्न निर्देशन दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले विवाद समाधानका वैकल्पिक माध्यमहरू उपयुक्त विकल्प हुन सक्ने बताउनु भएको छ। अन्तर्राष्ट्रिय वैकल्पिक विवाद समाधान केन्द्रले ललितपुरमा हिजो आयोजना गरेको उद्योग वाणिज्य तथा करार र देवानी सम्बन्धी विवाद समाधान सम्मेलनको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय विवाद समाधानका लागि नेपाल प्रतिबद्ध रहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले नेपाललाई अन्तर्राष्ट्रिय विवाद समाधानका लागि एक तटस्थ र विश्वसनीय स्थलका रूपमा प्रस्तुत गर्ने लक्ष्यमा सरकार रहेको उल्लेख गर्नुभयो। विवाद समाधान कार्यमा संलग्न विभिन्न देशका संस्था, विषय विज्ञ तथा व्यवसायीहरूको सहभागितामा मध्यस्थता र मेलमिलापका माध्यमबाट विवाद समाधानका लागि प्रोत्साहन गर्ने उद्देश्यले नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको हो। सरकारले बागमती नदी, यसका सहायक नदी तथा खोला किनाराको दायाँ बायाँ थप 20 मिटर सीमा कायम गर्न सर्वोच्च अदालतले यसअघि गरेको फैसला तत्काल कार्यान्वयन नगर्न पत्राचार गरेको छ। गत पुष 3 गते सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाको बागमती र यसका सहायक नदी किनारमा थप 30 मिटरभित्र संरचना बनाउन नपाइने फैसला गरेको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले हिजो विज्ञप्ति जारी गरी उक्त फैसला तत्काल कार्यान्वयन नगर्न काठमाडौँ उपत्यका स्थित सरकारी कार्यालय, स्थानीय तह तथा बैंक एवं वित्तीय संस्थालाई पत्राचार गरेको जानकारी दिइएको छ। उक्त फैसला उप प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले यसअघि दर्ता गरेको पुनरावलोकनको निवेदनमा सर्वोच्च अदालतले पुनरावलोकनको अनुमति प्रदान गरेको छ। उक्त पुनरावलोकन सम्बन्धी निवेदनको अन्तिम किनारा नभएसम्म 20 मिटर सीमा कायम गर्ने फैसला कार्यान्वयन स्थगन गर्न सरकारका तर्फबाट जारी विज्ञप्तिमा सम्बद्ध निकायलाई भनिएको उल्लेख गरिएको छ। गृहमन्त्री रमेश लेखकले अपराध नियन्त्रण कानून कार्यान्वयन र विपद व्यवस्थापनमा तीनै तहका सरकार समन्वयात्मक ढंगबाट अघि बढ़नुपर्ने बताउनु भएको छ। बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले काठमाण्डुमा हिजो आयोजना गरेको शान्ति सुरक्षा तथा विपद व्यवस्थापन सम्बन्धी अन्तर प्रदेश स्तरीय कार्यशाला गोष्ठीमा गृहमन्त्री लेखकले संविधानले दिएको जिम्मेवारी र दायित्व कार्यान्वयन गर्न सबै मिलेर काम गर्नुपर्नेमा जोड़ दिनुभयो। गृहमन्त्री लेखकले संविधानत सहकारिता, समन्वय र सहअस्तित्वमा आधारित संघीयता मुलुकले अंगीकार गरेको उल्लेख गर्नुहुँदै तीनै तहको समन्वयमा प्रशासनिक कार्य अघि बढ़ाइनुपर्नेमा जोड़ दिनुभयो। जनताका प्रतिनिधिद्वारा निर्मित संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढ़ीकरण आजको मुख्य कार्यभार भएको उल्लेख गर्नुहुँदै गृहमन्त्री लेखकले संविधानलाई असफल बनाउने छूट कसैलाई पनि नभएको बताउनुभयो। गृहमन्त्री लेखकले प्रहरी समायोजन कार्य छिट्टै सम्पन्न गरी संघीयतालाई थप बलियो मनाइने स्पष्ट पार्नुभयो। कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले शान्ति सुरक्षा प्रदेश सरकारको अधिकार भए पनि आवश्यक संरचना नहुँदा प्रदेश सरकारले परिणाम देखाउन नसकेको बताउनुभयो। कार्यक्रममा विभिन्न प्रदेशका आन्तरिक मामिला मन्त्रीहरूले प्रदेश सरकारका अधिकार सम्बन्धी कानून तत्काल निर्माण गरी संघीय सरकारले प्रदेश सरकारको अभिभावकत्व ग्रहण गर्नुपर्नेमा जोड़ दिनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको उद्देश्यमा केन्द्रित रहेर उद्योगी तथा व्यवसायीहरू अघि बढ़नुपर्ने बताउनु भएको छ। चितवनको भरतपुरमा हिजो नेपाल उद्योग व्यापार महासंघको तेस्रो साधारण सभामा अध्यक्ष दाहालले देशको अर्थतन्त्रलाई बलियो बनाउन मध्यमवर्गलाई माथि उठाउनुपर्ने बताउनुभयो। अध्यक्ष दाहालले राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको जगेर्ना गर्नका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा पनि जोड़ दिनुभयो। भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान सेनापति अशोक राज सिग्देललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्जानी चिन्ह प्रदान गर्नुभएको छ। राष्ट्रपति भवनमा हिजो आयोजित विशेष कार्यक्रममा राष्ट्रपति मुर्मूले प्रधान सेनापति सिग्देललाई मानार्थ महारथी दर्जाबाट सुशोभित गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। नेपाल भारत बीचको अनुपम सांस्कृतिक धार्मिक एवं ऐतिहासिक र मित्रवत सैनिक सम्बन्धको निरन्तरता स्वरूप नेपाली सेनाका प्रधान सेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने विशिष्ट परम्परा रहिआएको छ। प्रधान सेनापति सिग्देलले हिजै भारतीय रक्षा मन्त्री राजनाथ सिंहसँग शिष्टाचार भेटवार्ता गर्नुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले औषधि विधेयकको मस्यौदा तयार गरी संसदमा टेबल गर्ने तयारी गरिएको बताउनु भएको छ। औषधिको उत्पादन गुणस्तर तथा मूल्य निर्धारण सम्बन्धमा छलफल गर्न हिजो बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य मन्त्री पौडेलले नेपालमा औषधि उत्पादन वितरण र गुणस्तर लगायतका सम्बन्धमा कानूनी व्यवस्था गर्न सरकारले तयार पारेको औषधि विधेयक अबको संसदमा पेश गर्ने गरी तयारी गरिएको जानकारी दिनुभयो। नेपालमा हाल 173 कम्पनीले उत्पादन गरेका औषधिले 50% आवश्यकता पूर्ति गर्दै आएको र 50% औषधि विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेको मन्त्री पौडेलले बताउनुभयो। कतिपय जटिल रोगका औषधिहरू नेपालमा उत्पादन नहुने जानकारी दिनुहुँदै मन्त्री पौडेलले औषधिको मूल्य निर्धारण गुणस्तर तथा स्वदेशी औषधि उत्पादनलाई प्रोत्साहन गर्न सरकारले गठन गरेको समितिले अध्ययन गरिरहेको बताउनुभयो। उक्त समितिले दिने सुझावका आधारमा सरकारले औषधिको मूल्य निर्धारण र गुणस्तर सुनिश्चित गर्ने गरी काम अघि बढ़ाउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो। देशभरका सरकारी अस्पतालमा रहेका फार्मेसीमा औषधिको मूल्य सूची टाँस्न सरकारले यसअघि निर्देशन दिएको बताउनुहुँदै मन्त्री पौडेलले फार्मेसी अध्ययन गरेकाहरूलाई मात्रै औषधि बिक्री वितरणको काममा सहभागी गराउने गरी व्यवस्था गरिएको बताउनुभयो। कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकालले सिटामोल र जीवनजल जस्ता अत्यावश्यक औषधिहरू उत्पादन मूल्यभन्दा आधा मूल्यमा बिक्री गर्नुपर्ने अवस्था रहेकाले सरकारले चाँडै नै मूल्य निर्धारण गर्ने जानकारी दिनुभयो। बैठकमा सांसदहरूले बिरामीले सबै प्रकारका औषधिहरू अस्पतालबाटै सहज रूपमा पाउने व्यवस्था गर्न सरकारलाई आग्रह गर्नुभयो। सांसदहरूले औषधिमा गुणस्तर हुनुपर्ने स्वदेशी औषधिको प्रयोग बढ़ाउनुपर्ने तथा औषधि बिक्री वितरणको नियमित अनुगमन गरिनुपर्नेमा जोड़ दिनुभयो। परराष्ट्र मन्त्री डा आरजू राणा देउवासँग युरोपियन युनियनका कमिश्नर फर क्लाइमेट एक्सन ओपके होस्त्राले भेटवार्ता गर्नुभएको छ। बेल्जियमको ब्रसेल्समा हिजो भएको भेटमा उहाँहरूबीच नेपाल र युरोपियन युनियन बीचको सम्बन्ध नेपालको आर्थिक सामाजिक क्षेत्रमा युरोपियन युनियनले पुर्याउँदै आएको सहयोग र आगामी दिनमा रहने साझेदारी लगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। भेटमा नेपाल सदैव प्रजातन्त्र कानूनी शासन र मानवाधिकारका पक्षमा रहेको जानकारी गराउनुहुँदै परराष्ट्र मन्त्री डा राणाले यस क्षेत्रमा युरोपियन युनियनले नेपाललाई प्रदान गर्दै आएको सहयोगको सराहना पनि गर्नुभयो। परराष्ट्र मन्त्री डा राणाले नेपालका तर्फबाट आफूले केही दिन अघि मात्रै हेग स्थित अन्तर्राष्ट्रिय अदालत आईसीजेमा जलवायु परिवर्तनका कारण नेपाललाई परेको असर र जलवायु न्यायका बारेमा कुरा उठाएको जानकारी गराउनुभयो। मन्त्री डा राणाले युरोपेली आकाशमा नेपाली वायु सेवालाई लगाइएको प्रतिबन्ध सम्बन्धी प्रावधान हटाउने विषयमा पहल गर्न पनि कमिश्नर ओपकेलाई आग्रह गर्नुभयो। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि हिजो पनि छलफल भएको छ। समितिको बैठकमा संशोधनकर्ता सांसदहरूले निजामती सेवामा कार्यरत कर्मचारीहरूलाई राजनैतिक अस्थिरताका कारण सरकारको फेरबदलसँगै सरूवा गर्ने प्रवृत्ति रहेको सन्दर्भमा त्यसको अन्त्य गरी व्यवस्थित र अनुमानयोग्य बनाउन आवश्यक रहेको बताउनुभयो। सांसदहरूले जनतालाई राज्यका तर्फबाट दिइने सेवा प्रवाहलाई सरल सहज र सुलभ बनाउनुपर्ने धारणा राख्नुभयो। उहाँहरूले निजामती कर्मचारी व्यक्तिगत लाभ र आफ्नै सेवा सुविधा प्राप्तिमा मात्रै रूमल लिएकाले अहिलेको अवस्था अन्त्य हुनुपर्ने धारणा राख्नुभयो। सेवा प्रवाहका आधारमा पदोन्नति हुने व्यवस्था बनाइनुपर्ने आवश्यकता उल्याउनुहुँदै सांसदहरूले राज्यबाट सेवा सुविधा लिएको व्यक्ति नयाँ सरकार आउनासाथ सरूवा हुने प्रवृत्ति अन्त्य हुनैपर्ने विचार प्रकट गर्नुभयो। बैठकमा समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सहित विचाराधीन विधेयकहरूलाई आगामी अधिवेशनमा पेश गर्ने तयारीका साथ निरन्तर बैठक राखी छलफल गरिने भएकाले आवश्यक सहयोग पुर्याउन सबै सांसद सदस्यहरूलाई आग्रह गर्नुभयो। खानेपानी मन्त्री प्रदीप यादवले गुणस्तरीय र सुरक्षित खानेपानी उपलब्ध गराउनका लागि दीर्घकालीन समाधान खोज्ने काम भइरहेको बताउनु भएको छ। खानेपानी मन्त्रालय खानेपानी तथा ढल व्यवस्थापन विभाग त्यसै गरी राष्ट्रिय खानेपानी तथा सरसफाई उपभोक्ता महासंघद्वारा संयुक्त रूपमा हिजो आयोजना गरिएको खानेपानी तथा सरसफाई पैरवी राष्ट्रिय शिखर सम्मेलनमा उहाँले सरकारले सीमित स्रोत साधनको अधिकतम उपयोग गर्दै नागरिकलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने प्रयास गरिरहेको जानकारी दिनुभयो। उहाँले खानेपानी तथा ढल व्यवस्थापन विभागको तथ्याङ्क अनुसार करिब 27% नेपालीले मात्रै सुरक्षित खानेपानीको पहुँच पाएको बताउनुभयो। करिब 73% नेपाली नागरिकलाई स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्न अझै बाँकी रहेको उहाँले जानकारी दिनुभयो। त्यसमा सरकार र उपभोक्ता महासंघ दुवैका तर्फबाट संयुक्त प्रयास हुनुपर्नेमा खानेपानी मन्त्रीले जोड़ दिनुभयो। सहकारी संस्थाहरूको रकम अपचलन मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहनुभएका गोर्खा मीडियाका पूर्व संचालक पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप 5 दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ। कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले सभापति लामिछानेलाई थप 5 दिन हिरासतमा राख्न आदेश दिएको हो। सभापति लामिछानेमाथि सहकारी ठगी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। जाजरकोटको नलगाड नगरपालिकामा जीप दुर्घटना हुँदा 5 जनाको मृत्यु भएको छ। हिजो राति भएको दुर्घटनामा नलगाड नगरपालिका 3 का चालक इन्द्रजीत थापा, शीला पुन, शारदा थापा, लक्ष्मी पुन रोका र आलोचन रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीले वायु प्रदूषणको असरले मानवीय जैविक र पारिस्थितिक प्रणालीलाई ठूलो प्रभाव पार्ने भएकाले यसको न्यूनीकरण र नियन्त्रण गर्नुपर्नेमा जोड़ दिनुभएको छ। राष्ट्रिय मानवाधिकार आयोगले काठमाण्डुमा आयोजना गरेको वातावरणीय मानवाधिकार रक्षकको दोस्रो सम्मेलनको उद्घाटन गर्नुहुँदै मन्त्री शाहीले कार्बन उत्सर्जनमा कमी ल्याउन नीतिगत र संस्थागत सुधारका कामहरूलाई प्रभावकारी रूपमा अघि बढ़ाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। मन्त्री शाहीले वायु प्रदूषण न्यूनीकरण गर्न हरियाली विकास, विद्युतीय सवारी साधनको प्रयोग आदिलाई वृद्धि गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले स्वच्छ वातावरणको अधिकारलाई मौलिक हकमा व्यवस्था गरिएकाले वातावरणीय न्यायका लागि काम गर्नुपर्ने धारणा राख्नुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एम्बुलेन्स दुरूपयोग सम्बन्धी सूचना प्राप्त भएमा खबर गर्न सम्बद्ध सबैमा आग्रह गरेको छ। मन्त्रालयले हिजो एक विज्ञप्ति जारी गरी एम्बुलेन्स सेवाको कोही कसैबाट दुरूपयोग गरिएका सूचना भए मन्त्रालयको विभिन्न सञ्जालमा पठाउन आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले कोही कसैबाट एम्बुलेन्सको दुरूपयोग गरिएको सूचना भएमा मन्त्रालयको व्हाट्सएप वा भाइबर नम्बर 98513 30592 त्यसै गरी मन्त्रालयको फेसबुक तथा एक्स अर्थात ट्विटर, मन्त्रालयको इमेल वा सोझै मन्त्रालयमा वा हुलाक मार्फत आफ्नो गुनासो पठाउन आग्रह गर्नुभएको छ। केही अन्तर्राष्ट्रिय समाचार। कार्यकाल सकिन लागेका अमेरिकी राष्ट्रपति जो बाइडेनले करिब 1500 जनाको सजाय घटाउनु भएको छ। विभिन्न अपराधमा सजाय भोगिरहेका अन्य 39 जना हिंसात्मक अपराधको घटनाका पीड़कहरूलाई पनि उहाँले माफी दिनुभएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। यसलाई राष्ट्रपतिको कार्यालय व्हाइट हाउसले अमेरिकी इतिहासमा एकै दिन सबैभन्दा ठूलो क्षमादानको कार्य भनेको छ। व्हाइट हाउसले सजाय कम गरेर क्षमादान दिइएका 1500 मानिसले कम्तीमा 1 वर्षदेखि घरमै सजाय भोगिरहेको पनि जानकारी दिएको छ। दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले मुलुकमा लोकतन्त्रको रक्षाका लागि आफूले सैनिक शासन लागू गर्ने निर्णय गरेको भनी आफ्नो निर्णयको बचाउ गर्नुभएको छ। राष्ट्रपति युनले गत साता सैनिक शासन घोषणा गर्ने र देशको संसदमा तैनात सेनालाई तैनात गर्ने आफ्नो निर्णयको बचाउ गर्नुहुँदै अन्तिम क्षणसम्म आफू लड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। उहाँ विरूद्धको महाभियोगको सन्दर्भमा आगामी शनिबारका लागि पुनः मतदानको तयारी गरिरहेको सन्दर्भमा उहाँले अन्तिम क्षणसम्म दक्षिण कोरियाली जनता र लोकतन्त्रको पक्षमा लड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। इजरायलले प्यालेस्टाइनको दक्षिणी भागहरूमा गरेको हवाई आक्रमणमा सहायता ट्रकहरूको सुरक्षा गरिरहेका 12 जना गार्डसहित कम्तीमा 33 जनाको ज्यान गएको छ। संयुक्त राष्ट्रसंघको महासभाले ध्वस्त क्षेत्रहरूमा तत्काल युद्धविरामको आह्वान गरेको केही घण्टापछि पछिल्लो रक्तपात मचाइएको हो। रफाहमा भएको आक्रमणमा 7 र अर्को आक्रमणमा खान युनुसमा 5 जना सुरक्षा गार्डहरू मारिएको गाजाको नागरिक सुरक्षा एजेन्सीका प्रवक्ता महमूद वासलले बताउनुभयो। संयुक्त राष्ट्रसंघ र अन्य सहायता एजेन्सीहरूले गाजापट्टीमा 14 महिनाभन्दा बढ़ी समयदेखि जारी युद्धले बढ़ाएको गम्भीर मानवीय संकटबारे बारम्बार चेतावनी दिँदै आएका छन्। सिरियामा सत्तामा आएका विद्रोहीहरूले अपदस्थ राष्ट्रपति बसर अल असदले संचालन गरेका कुख्यात बन्दीगृहहरू बन्द गरी त्यस्ता बन्दीगृहहरूमा बन्दीहरूलाई यातना दिने काममा संलग्नहरूलाई कड़ा कार्यवाही गरिने दृढ़ता व्यक्त गरेका छन्। विद्रोही नेता अहमद अल सराले असद शासनको सुरक्षा बललाई विघटन गरिने जानकारी दिनुभयो। विद्रोहीहरूले असदका पालामा कारागारमा परेका हजारौंलाई रिहा पनि गरेका छन्। पूर्व राष्ट्रपति असदका पालामा 60,000 भन्दा बढ़ीलाई यातना दिएर मारिएको विद्रोहीहरूले आरोप पनि लगाएका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्षको पहिलो 4 महिनामा 5,21,00,000,000 रूपियाँ भन्दा बढ़ी रेमिट्यान्स भित्रिएको छ। गत वर्षको तुलनामा यस अवधिमा 9.1% बढ़ी रेमिट्यान्स भित्रिएको हो। यस्तै गत वर्षको तुलनामा यस अवधिमा श्रम स्वीकृति लिनेको संख्या पनि बढ़ेको छ। रेमिट्यान्सको मुख्य स्रोत मानिने वैदेशिक रोजगारीका लागि गएको 4 महिनामा नयाँ अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या 1,47,478 रहेको छ भने 94,105 जनाले पुनः श्रम स्वीकृति लिएका छन्। यस्तै चालू आर्थिक वर्षको पहिलो 4 महिनामा देशको शोधनान्तर स्थिति 2,05,00,000,000,000 बढ़ीले बचतमा पुगेको पाइएको छ। अघिल्लो वर्षको यस अवधिमा देशको शोधनान्तर स्थिति 1,50,00,000,000,000 बढ़ीले बचतमा रहेको थियो। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार 4 महिनामा 5,76,00,000,000,000 प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ। यस्तै 2081 असार मसान्तसम्म 20,41,00,000,000,000 रूपियाँ बराबर रहेको कुल विदेशी विनिमय संचित यस अवधिमा 10.5% बढ़ेर 22,55,00,000,000,000 रूपियाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ। डडेलधुराको अलिताल गाउँपालिका 2 लामीटुडाका किसान लक्ष्मण थापा मगर व्यावसायिक रूपमा किबी खेतीबाट वार्षिक 10,00,000,000 रूपियाँ भन्दा बढ़ी आमदनी लिन सफल हुनुभएको छ। कृषि फर्म नै दर्ता गरी व्यावसायिक रूपमा किबी खेती थाल्नुभएका कृषक लक्ष्मण थापा मगरले अहिले 15 रोपनी भन्दा बढ़ी क्षेत्रफलमा खेती गरिरहेको र त्यसबाट वार्षिक 10,00,000,000 भन्दा बढ़ी आमदानी लिइरहेको बताउनुभयो। ग्राहक बारीसम्मै पुग्ने भएकाले किबीको बजारको समस्या पनि नरहेको भन्दै कृषक मगरले आफ्नै गाउँठाउँमा रहेर व्यावसायिक रूपमा कृषिलाई अगाडि बढ़ाउन युवा समुदायलाई सुझाव पनि दिनुहुन्छ। लहरे फलका रूपमा रहेको किवीले लगाएको 3 वर्षदेखि फल्न शुरू भई 50 वर्षसम्म निरन्तर उत्पादन दिने गर्दछ। किवी फललाई उच्च रक्तचाप, पोषण, छाला तथा मुटु रोगीले सेवन गर्नु फाइदाजनक मानिने विज्ञहरूको भनाई छ। बुधबार 45 अंकले बढ़ेको शेयर बजार बिहीबार भने 33.42 अंकले घटेको छ। यसअघि बुधबार बाहेक गएको 5 दिन लगातार घटेको शेयर बजार बिहीबार पनि घटेर बन्द भएको हो।
सुरेन्द्र मणि त्रिपाठी, अब खेल समाचार।
जनकपुर बोल्स नेपाल प्रिमियर लीग एनपीएलमा प्लेअफ पुगेको छ। बिहिबार काठमाडौँ गोर्खाजलाई 5 विकेटले पराजित गर्दै जनकपुर प्लेअफमा पुग्ने पहिलो टोली बनेको हो। जितसँगै जनकपुरले 6 खेलबाट 10 अंक पुर्यायो। जनकपुरले अब शनिबार लीग चरणको अन्तिम खेलमा चितवन राइनोसँग खेल्नेछ। जनकपुरले विराटनगर किङ्स र कर्णाली एक्सलाई समान 8 विकेटले पराजित गरेको थियो। पोखरा एडभान्सरलाई 7 विकेटले र लुम्बिनी लायन्सलाई 1 रनले हराउँदै 4 खेलसम्म अपराजित यात्रा कायम राख्यो। तर सुदूरपश्चिम रोयल्ससँग 72 रनको फराकिलो हार बिहोर्यो। काठमाडौँको भने लीगमा यो तेस्रो हार हो। 2 खेलबाट 4 अंक पुर्याएको काठमाडौँले चितवनसँग 5 विकेट र सुदूरपश्चिमसँग 73 रनले हार बिहोरेको थियो। लुम्बिनीलाई 18 रन र कर्णाली एक्सलाई 3 विकेटले हराएको काठमाडौँको प्लेअफ पुग्ने सम्भावना यथावतै नै छ। काठमाडौँ लिग एक सय 3 रनले लक्ष्य पछ्याएको जनकपुरले 15.5 ओभरमा 5 विकेट गुमाउँदै 104 रन बनायो। अर्को खेलमा रिमन रेफियर नायक बन्दा पोखरा एडभेन्चर सुपर ओभरमा विराटनगर किङ्सलाई पराजित गर्दै एनपीएलमा दोस्रो जित निकालेको छ। पोखराले सुपर ओभरमा विराटनगरलाई 13 रनले पराजित गरेको हो। पोखराको यो दोस्रो जित हो। पोखराले लुम्बिनी लायन्सलाई 10 विकेटले हराएको थियो, तर चितवन राइनोसँग 87, जनकपुर बोल्ड्स र कर्णाली एक्ससँग समान 7 विकेटले हार बिहोरेको थियो। यता विराटनगरले पनि लुम्बिनीलाई नै 2 विकेटले पराजित गरेको हो। उसले जनकपुरसँग 8 विकेट, सुदूरपश्चिम रोलीसँग 90 र कर्णालीसँग 7 रनको हार बिहोरेको थियो। विराटनगरले दिएको 140 रनको लक्ष्य पछ्याइरहेको पोखरालाई अन्तिम ओभरमा जितका लागि 14 रन चाहिएको थियो। बसिर अहमदले पहिलो बलमा नारायण जोशीलाई कुनै रन दिएन। दोस्रो बलमा जोशीले 1 रन लिएका थिए। तेस्रो बलमा रिवन इफरले छक्का प्रहार गरिसके खेल रोमाञ्चक मोडमा पुगेको थियो। 3 बलमा 7 रन चाहिएको अवस्थामा वसिलले 2 बल डट राखे, तर अन्तिम बलमा रिफरले छक्का प्रहार गर्दै खेल सुपर ओभरमा पुर्याए। सुपर ओभरमा पनि रिफर नै नायक बने। त्यसअघि किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको विराटनगरले निधार 20 ओभरमा 7 विकेट गुमाउँदै 139 रन बनाएको थियो।
एनपीएलमा आज पनि दुईवटा खेल हुँदैछन्। किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा पहिलो खेल बिहान 9 बजे लुम्बिनी लायन्स र कर्णाली एक्स बीच हुनेछ। त्यस्तै दोस्रो खेलमा दिउँसो 1 बजे विराटनगर किङ्स र चितवन राइनोस भिड्नेछन्। खेल समाचारका साथमा अब मौसम। आज देशभर आंशिक बदली रही सामान्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 19.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 3.4 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 97%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 18 20 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:46 मिनटमा भयो भने सूर्यास्त भरे साँझ 5:11 मिनटमा हुनेछ। त्रिभुवन विश्वविद्यालयमा योग्यता र क्षमताका आधारमा डीन र क्याम्पस प्रमुखहरूको नियुक्ति गर्न उपकुलपतिलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। अपराध नियन्त्रण, कानून कार्यान्वयन र विपद व्यवस्थापनमा तीनै तहका सरकार समन्वयात्मक ढंगबाट अघि बढ़नुपर्नेमा गृहमन्त्री रमेश लेखकको जोड़। बागमती नदी र आसपासका सहायक नदी एवं खोला किनाराको दायाँ बायाँ थप 20 मिटर सीमा कायम गर्ने सर्वोच्च अदालतको फैसला कार्यान्वयन नगर्न सरकारको पत्राचार। कार्यकाल सकिन लागेका अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा 1500 जनालाई क्षमादान। र एनपीएल क्रिकेटमा जनकपुर बोल्ड्सद्वारा काठमाडौँ गुर्खाज र पोखरा एभेन्जर्सद्वारा विराटनगर किङ्स पराजित। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।